सुप्रीम कोर्ट ने फैजाबाद धरने का अस खुद नोटिस ले लिया। रोहिंग्या मुसलमानों पर रियासती सरपरस्ती में इम्तियाज बरता जा रहा है, एमनेस्टी की रिपोर्ट। और जानिएगा एक नंबर प्लेट कितने लाख डॉलर्स में बिकी। ये बीबीसी उर्दू सर्विस है, नाजिश जफर से खबरें सुनिए। पाकिस्तान की अदालत उज़्मा ने इस्लामाबाद और रावलपिंडी के संगम फैज़ाबाद पर मजहबी जमातों के धरने से मुतालिक अस खुद नोटिस लेते हुए सेक्रेटरी दिफा, सेक्रेटरी दाखला के अलावा इस्लामाबाद और पंजाब पुलिस के सरबराहों से दो रोज़ में जवाब तलब कर लिया है। अदालत का कहना है कि ये कौन सा दीन है जो रास्ते बंद करके लोगों को तकालीफ पहुँचाने का दर्स देता है। तफसीलात शहजाद मलिक से।
सुप्रीम कोर्ट के जज जस्टिस काजी फायज ईसा ने रिमार्क्स देते हुए कहा कि इस एहतजाजी धरने में दूसरे लोगों के बारे में जो जबान इस्तेमाल की जा रही है, ना तो कोई मजहब इसकी इजाज़त देता है और ना ही मुल्की कानून। अदालत ने धरने से मुतालिक सेक्रेटरी दिफा, सेक्रेटरी दाखला और इस्लामाबाद और पंजाब पुलिस के सरबराहों को नोटिस जारी करने के अलावा अटर्नी जनरल को भी नोटिस जारी किया है और उनसे दो रोज़ में तफसीली जवाब तलब किया है। कौमी असम्बली में कायदे हिजब इख्तलाफ सैयद खुर्शीद शाह ने हुकूमत को मशवरा दिया है कि वो फैजाबाद पर धरना खत्म करवाने के लिए फौजी क्यादत से बात करे।
इस्लामाबाद की एहतसाब अदालत ने आज सुबह वफाकी वजीर ख़जाना इसहाक डार को अदालती मफरूर करार दे दिया है। अदालत ने मुलजिम की अदालत में पेश होने से इस्तिस्ना की दरख्वास्त को मुस्तरद करते हुए नैब के हुकाम को मुलजिम तलबी के लिए इश्तहार जारी करने का हुक्म दिया है। एहतसाब अदालत ने मुलजिम इसहाक डार को 30 रोज़ के बजाय 10 रोज़ में पेश होने का हुक्म दिया है और इस जिम में नैब के हुकाम को 4 दिसंबर तक रिपोर्ट जमा करवाने को भी कहा है। इससे पहले अदालत ने साबिक वज़ीर-ए-आज़म नवाज शरीफ के साहबजादों हसन नवाज और हुसैन नवाज को इश्तहारी करार देने की कार्रवाई का आगाज करते हुए उन्हें एक माह के अंदर अंदर अदालत में पेश होने का हुक्म दिया। इंसानी हकूक की तंजीम एमनेस्टी इंटरनेशनल का कहना है कि म्यांमार में रोहिंग्या मुसलमानों के साथ रियासती सरपरस्ती के तहत इंतजामी इम्तियाज बरता जा रहा है जो कि अपार्टहेड यानी नस्ली असबियत के मुसावी है। तफसीलात के साथ उबैद मलिक।
एमनेस्टी इंटरनेशनल की ताज़ा रिपोर्ट के मुताबिक रोहिंग्या देहात को कैद खानों की तरह बना दिया गया है और रोहिंग्या मुसलमानों को कई दहाइयों से निशाना बनाया जा रहा है। एमनेस्टी इंटरनेशनल का कहना है कि रोहिंग्या मुसलमानों के खिलाफ जबरो तशद्दुद का ये सिलसिला 2012 के बाद से शदीद तर हो गया, जब मुसलमानों और बुद्धों के दरमियान रखाइन रियासत में तशद्दुद भड़क उठा। उस वक्त से अब तक लाखों रोहिंग्या मुसलमान जान बचाकर बांग्लादेश की जानिब नकल मकानी कर चुके हैं। दूसरी जानब म्यांमार की रहनुमा आन सान सूची का कहना है कि उन्हें उम्मीद है कि रोहिंग्या मुसलमानों की दोबारा आबादकारी के हवाले से बांग्लादेश के साथ जल्द ही कोई मायदा तय पा जाएगा।
ख्याल रहे कि एमनेस्टी की रिपोर्ट ऐसी मुतअद्दिद दस्तावेजात में से एक है जिनके तहत बर्मी फौजी जर्नलों के खिलाफ आलमी अदालत इंसाफ में मुकदमा चलाया जा सकता है। अमरीकी सदर डोनाल्ड ट्रंप ने ऐलान किया है कि अमरीका एक बार फिर से शुमाली कोरिया को दहशतगर्दी की रियासती सरपरस्ती करने वाले ममालिक की फहरिस्त में डाल रहा है। ख्याल रहे कि तकरीबन 9 साल कबल शुमाली कोरिया को इस फहरिस्त से हटा दिया गया था। तफसीलात के साथ आसिफ फारूकी।
पीर के रोज़ इस फैसले का ऐलान करते हुए सदर ट्रंप ने कहा कि ये बहुत पहले ही किया जाना चाहिए था। सदर ट्रंप ने काबीना के इजलास में कहा कि इसके बाद शुमाली कोरिया पर बड़े पैमाने पर इजाफी पाबंदियां आयद की जाएंगी जिनका ऐलान मंगल को किया जाएगा। वजीर खारजा टिलरसन ने व्हाइट हाउस में नामा निगारों से बात करते हुए कहा कि एकदम शुमाली कोरिया को मुल्क से बाहर धोखे से कत्ल करवाने और ममनुआ कीमियाई असलहा इस्तेमाल करने जैसी इसकी हालिया कार्रवाइयों के लिए जिम्मेदार ठहराने के लिए किए गए हैं। तहम उनका यह भी कहना था कि इस इकदाम के अमली असरात महदूद होंगे।
अबू धाबी में पुलिस की जानिब से की जाने वाली गाड़ियों की नंबर प्लेटों की नीलामी में एक 12 साल तालिब इल्म ने गाड़ी की नंबर प्लेट 15 लाख दिरहम यानी 4 लाख डॉलर्स की खरीदी है। तफसीलात जानिए ताबिंदा कौकब से।
मकामी मीडिया के मुताबिक पुलिस की जानिब से ये नीलामी पुलिस अहलकारों की फलाह के लिए रकम जमा करने के लिए की जाती है। इस तालिब इल्म ने नंबर प्लेट 1111 के लिए 4 लाख डॉलर अदा किए। मकामी अखबार के मुताबिक 12 साल खलीफा अल मरजूकी ने कुरान की तलावत के मुकाबले में 5 लाख दिरहम जीते थे, ताहम इस नंबर प्लेट के लिए बाकी 10 लाख दिरहम उनके वालिद ने दिए हैं। मुमकिन तौर पर यह नंबर प्लेट उस मर्सिडीज कार पर लगेगी जिसमें वो स्कूल जाते हैं, ताहम उन्हें ये गाड़ी खुद चलाने के लिए अभी मजीद 6 साल इंतजार करना होगा।
इस खबर की तफसील जानना चाहें तो विजिट कीजिए bbcurdu.com। ये खबरें आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं। بی بی سی اردو کے فیس بک پیج پر مختلف خبروں کے حوالے سے آپ اپنی رائے کامنٹس کی صورت میں دیتے ہیں جنہیں ہم بلٹن میں شامل کرنے کی کوشش بھی کرتے ہیں۔ فیض آباد کا دھرنا بدستور جاری ہے اور شہری بدستور کئی مشکلات کا شکار ہیں۔ اس حوالے سے ایک پوسٹ پر دانیال اوڈھو نے لکھا کہ عدالت نے ٹھیک کہا ہے کہ دین میں کہاں لکھا ہے کہ لوگوں کو تنگ کیا جائے، جبکہ متعدد قارئین نے سیاسی دھرنوں کا حوالہ دیا کہ ان کا نوٹس کیوں نہیں لیا گیا۔ خبروں کے حوالے سے آپ بھی اپنی رائے دینا چاہیں تو بی بی سی اردو کے فیس بک پیج پر دے سکتے ہیں۔ بلٹن میں مزید خبریں شامل کرتے ہیں۔ حزب اللہ کے رہنما سید حسن نصراللہ نے کہا ہے کہ ان کی جماعت نے فلسطینی علاقوں اور شام میں اسلحہ بھیجا ہے لیکن یمن میں اسلحہ نہیں بھیجا۔ انہوں نے ریاض میں داغے گئے میزائل میں حزب اللہ کے ملوث ہونے کے الزام کی تردید کی۔ تفصیلات کے ساتھ فرحت جاوید۔
حسن نصراللہ نے پیر کے روز کہا کہ نہ تو یمن میں حوثی باغیوں کو اسلحہ فراہم کیا ہے اور نہ ہی سعودی عرب کے دارالحکومت ریاض پر فائر کیے جانے والے میزائل میں حزب اللہ ملوث ہے۔ انہوں نے مزید کہا کہ حزب اللہ نے فلسطینی علاقوں میں ٹینک شکن میزائل سمیت اسلحہ بھیجا اور انہیں اس بات پر فخر ہے۔ حسن نصراللہ نے عرب لیگ کی جانب سے جاری کردہ بیان کو تنقید کا نشانہ بھی بنایا، جس میں حزب اللہ پر دہشت گردی کا الزام لگایا گیا ہے۔ انہوں نے عرب لیگ کے الزامات کو معمولی اور مضحکہ خیز قرار دیا۔ انہوں نے سوال کیا کہ عرب لیگ سعودی عرب کی یمن میں فوجی کارروائی پر کیوں خاموش ہے۔
بین الاقوامی عدالت انصاف آئی سی جے میں انڈیا کے دلویر بھنڈاری کو دوسری مدت کے لیے نامزد کیے جانے کا راستہ صاف ہو گیا ہے، کیونکہ پیر کے روز برطانیہ نے آئی سی جے کے جج کے عہدے کی دوڑ میں شامل اپنے امیدوار کا نام واپس لے لیا ہے۔ خیال رہے کہ پاکستان میں قید مبینہ انڈین جاسوس کلبھوشن جادھو کو پاکستانی فوجی عدالت کی جانب سے دی گئی پھانسی کے خلاف آئی سی جے کا فیصلہ دینے والے بینچ میں دلویر بھنڈاری شامل تھے۔ زمبابوے کے برطرف کیے جانے والے نائب صدر ایمرسن مننگگوا نے صدر رابرٹ مگابے پر زور دیا ہے کہ وہ فوری طور پر استعفیٰ دیں۔ ایک نامعلوم مقام سے بیان دیتے ہوئے مننگگوا نے کہا کہ صدر مگابے عوام کی مرضی کو قبول کر لیں یا ذلت کا سامنا کریں۔ اور سب جانیے دنیا بھر سے کھیلوں کی خبریں عبداللہ فاروقی سے۔
پاکستانی فاسٹ بالر محمد عامر کا کہنا ہے کہ وہ انڈیا اور آسٹریلیا کے خلاف پرفارم کرنا چاہتے ہیں۔ یہ بات انہوں نے ویب سائٹ کرک انفو کو دیے جانے والے ایک انٹرویو میں کہی ہے۔
انڈیا اور میں دوسرا میں مینشن کروں گا آسٹریلیا، یہ دو ایسی ٹیمیں ہیں کہ مجھے کچھ ایکسٹرا انرجی ملتی ہے کہ میں کہتا ہوں کہ ان کے خلاف کچھ اور باقیوں کے خلاف میں کچھ کروں، یہ ایسی ٹیمیں ہیں کہ میں نے ان کے خلاف کچھ کرنا ہے۔ اور پھر انڈیا کا آپ کو پتا کہ ایز اے پاکستانی یا انڈین پلیئر بھی کوئی بھی ہوتا ہے تو وہ ان کا ایک باڈی لینگویج ہی ڈفرنٹ ہوتی ہے۔
ویمن ہاکی ورلڈ لیگ میں انگلینڈ نے چین کو ایک کے مقابلے میں 4 گول سے شکست دے کر ٹورنامنٹ میں اپنی پہلی فتح حاصل کر لی ہے۔ آکلینڈ میں ہونے والے اس میچ کے بعد اب انگلینڈ کا اگلا مقابلہ امریکہ سے کوارٹر فائنلز میں ہوگا۔ انگلینڈ پول بی میں تیسری پوزیشن کے ساتھ کوارٹر فائنل میں پہنچا ہے اور اگلے مرحلے میں اس کا مقابلہ عالمی نمبر 1 نیدرلینڈز کے بجائے عالمی نمبر 2 امریکہ سے ہوگا۔ فٹ بال کی عالمی تنظیم فیفا کا کہنا ہے کہ وہ ممنوع ادویات کے مبینہ استعمال کی تحقیقات کے سلسلے میں ڈاکٹر ریچرڈ میکلارن سے بات کر رہی ہے۔ ڈاکٹر میکلارن نے ایک رپورٹ تیار کی ہے جس میں روس کی ریاستی سرپرستی میں چلائے جانے والے ڈوپنگ پروگرام کی تفصیلات فراہم کی گئی ہیں، جس میں 30 مختلف کھیلوں کے 1000 سے زیادہ ایتھلیٹس ملوث ہیں۔ انہوں نے اپنی رپورٹ میں 33 فٹ بالروں کو بھی شامل کیا ہے اور فیفا کو ان کے خلاف تحقیقات کرنے کا اشارہ دیا ہے۔ کینیڈا کے پروفیسر اور کھیلوں کے وکیل ڈاکٹر میکلارن کو ممنوع ادویات کی روک تھام کی عالمی تنظیم نے روس کی ریاستی سرپرستی میں چلنے والے ڈوپنگ پروگرام کے بارے میں تحقیقات کا کام سونپا تھا۔ انہوں نے گزشتہ برس اس معاملے میں اپنی رپورٹ جمع کرا دی تھی۔ انگلینڈ اور آسٹریلیا کی خواتین کی کرکٹ ٹیموں کے درمیان ٹی ٹوینٹی سیریز کا تیسرا میچ انگلینڈ نے 4 وکٹوں سے جیت لیا ہے۔ کینبرا میں ہونے والے اس میچ میں آسٹریلیا نے انگلینڈ کو 178 رنز کا ہدف دیا تھا، جو انگلینڈ کی خواتین ٹیم نے 6 وکٹوں کے نقصان پر 19ویں اوور میں حاصل کر لیا۔
اور اب بلٹن کے آخر میں پاکستان بھر سے موسم کا حال جانیے نادیہ سلیمان سے۔
محکمہ موسمیات کے مطابق آئندہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم سرد اور خشک رہے گا۔ پنجاب کے بعض میدانی علاقوں اور بالائی سندھ میں صبح کے اوقات میں دھند پڑنے کا امکان ہے۔ آج ریکارڈ کیے گئے درجہ حرارت کے مطابق سب سے زیادہ سردی قلات میں پڑی، جہاں درجہ حرارت -7 ریکارڈ کیا گیا۔ سکردو، گلگت -5، استور، کوئٹہ اور کالام میں کم سے کم درجہ حرارت -4°C ریکارڈ کیا گیا، جبکہ اسلام آباد اور پشاور میں 5، لاہور 9 اور کراچی میں کم سے کم درجہ حرارت 13°C سینٹی گریڈ رہا۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔